जीवन पढ्ने आमाहरू
आत्मा शान्त भए शुभ आशिष देलन माता पिता दिन दिन दूषित आँसु झरे ईश्वरले देखलान आफ्नो आउला त्यही दिन
किताब पढ्ने छोरीहरू
सती प्रथादेखि दाइजो प्रथा र अहिलेसम्म बगेका रगतका ढिकाहरूले वर्जित सीमाहरू र फोस्रो मर्यादाको पर्खाल नभत्किनु नपुंसक मस्तिष्कले हाम्रो पीडाहरूको कथा नबुझ्नु
आमाहरूको अनुभवबाट सिक्दै छोरीहरूको भविष्य सुन्दर बनाउने अठोट
कार्यक्रम आमाका कथा छोरीका सपना नमस्कार कार्यक्रम आमाका कथा छोरीका सपनामा यहाँलाई हार्दिक स्वागत छ म अस्मिता कार्यक्रम आमाका कथा छोरीका सपना तपाईँ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा हरेक हप्ताको बुधबार साँझ 7:30 बजे सुन्दै आइरहनु भएको छ यो कार्यक्रमको पुनः प्रसारण हामी शनिबार मध्याह सवा 12 बजे पनि गर्ने गर्छौँ कार्यक्रम आमाका कथा छोरीका सपनामा हामी आमा र छोरीसँग छलफल गर्ने गर्छौँ अक्सर आमा र छोरीको जीवनमा आएका परिवर्तन अर्थात् नेपाली महिलाहरूको दैनिक जीवनमा आएका परिवर्तनहरू नेपाली महिलाहरूको जीवन स्तरमा आएका केही नयाँपनहरूका सम्बन्धमा खोजी गर्नु हाम्रो कार्यक्रमको उद्देश्य हो प्रत्येक नेपाली महिलालाई आफू छोरी भएर जन्मिएको प्रति गर्व गर्न प्रेरित गर्नु पनि हाम्रो कार्यक्रमको अर्को एउटा उद्देश्य हो कार्यक्रमको आजको श्रृङ्खलामा मसँग दुईजना अतिथि हुनुहुन्छ भीममाया थापा हुनुहुन्छ शुक्ला गण्डकी 3 निवासी आमा त्यसै गरी उहाँकी छोरी कलाकार पनि हुनुहुन्छ उहाँ लोक कलाकार मालती राणा शुक्ला गण्डकी 5 निवासी मालती राणा अनि उहाँकी आमा भीममाया थापा आजको हाम्रो कार्यक्रमको लागि यहाँ आउनु भएको छ उहाँहरू दुवैजनालाई धेरै धेरै स्वागत म गर्न चाहन्छु कार्यक्रममा
धेरै धेरै धन्यवाद हजुरलाई त्यसै गरी शुक्ला गण्डकी एफएम सुनेर बस्नुहुने सम्पूर्णलाई मालती राणाको तर्फबाट
तपाईँ कलाकार पनि हुनुहुन्छ तपाईँसँग यसरी यो तिजको माहौलमा रहेर कुराकानी गर्न पाउँदा खुसी पनि लाग्छ तपाईँका केही रचनाहरू पनि अवश्य छन् हामी तपाईँको एउटा रचनाबाट नै कार्यक्रमको चाहिँ सुरुवात गर्न चाहन्छौँ
तिमीले जन्म दिए उरपु तिमीले जन्म दिए उरपु संसार देखेकी छु कर्ममा विश्वास गर्छु भाग्य लेखेकी छु अपार छ तिम्रो गुण अपार छ तिम्रो गुण म तिम्रो छाया तिम्रो जस्तो पवित्र हुन्न कोहीको माया तिम्रो जस्तो पवित्र हुन्न कोहीको माया ठुला ठुला सपना बुन्थ्यौ ठुला ठुला सपना बुन्थ्यौ मेरी आमा मलाई दुःख पर्दा तिमी रुन्थ्यौ मेरी आमा ठुला ठुला सपना बुन्थ्यौ मेरी आमा मलाई दुःख पर्दा तिमी रुन्थ्यौ मेरी आमा दशधार दुध खुवायौ थिएँ धेरै सानी 10 धारा दुध खुवायौ थिएँ धेरै सानी तिम्रो कोखमा जन्म लिएँ धेरै भाग्यमानी तिम्रो कोखमा जन्म लिएँ धेरै भाग्यमानी अर्को जन्म तिम्रै कोखमा अर्को जन्म तिम्रै कोखमा जन्म लिने मन छ अर्को जन्म तिम्रै कोखमा जन्म लिने मन छ आमा तिम्रो प्रेरणा नै मेरो आधार बन्छ आमा तिम्रो प्रेरणा नै मेरो आधार बन्छ माया गरी सुमसुमाउँछौ माया गरी सुमसुमाउँछौ कोमल तिम्रो हातहरू माया गरी सुमसुमाउँछौ कोमल तिम्रो हातहरू सयौँ वर्ष पाइरहँ आशीर्वाद र साथहरू सयौँ वर्ष पाइरहँ आशीर्वाद र साथहरू
छोरीले चाहिँ एउटा कविता सुनाउनु भयो हजुरको लागि कस्तो लाग्छ एउटा कलाकारको आमाको रूपमा हुनुहुन्छ आफ्नो छोरीप्रति कतिको गर्व गर्नुहुन्छ कस्तो लाग्छ
के भन्नु अब मैले
हजुर
मनमा गुनासो त धेरै थियो, बोल्न आउँदैन, जान्दैन जान्दैन के भन्ने अब म।
हजुर, हजुरको पालामा चाहिँ पढ्ने लेख्ने अवसर थिएन, तर हजुरले जन्माएको हुर्काएको छोरी आज कलाकार हुनुहुन्छ होइन, अरू सामाजिक क्रियाकलापमा पनि सक्रिय हुनुहुन्छ, लेख्न जान्ने, बोल्न जान्ने, पढ्न जान्ने, गीत गाउने होइन, विभिन्न कविताहरू भन्ने, तपाईँकै बारेमा कति सुन्दर रचना चाहिँ हामीलाई सुनाइदिनु भयो, यस्तो देख्दा त खुसी लाग्छ होला हामीलाई है।
खुसी लाग्ने हो कि रोने हो कि हाँस्ने हो कि
हजुर
के भन्नु,
दङ्ग हुनुहुन्छ,
दङ्ग।
कस्तो थियो तपाईँहरूको जमाना एकपटक सम्झिनुहोस् न, कस्तो थियो तपाईँहरू सानो हुँदा, आफ्नो बाल्यकाल कसरी बिताउनु भयो?
साना नि ठुला नि सधैँ दुःखै हो,
दुःख थियो है,
एकदम दुःख थियो।
कहाँ जन्मिनु भयो आमा?
म पाइमी।
हजुर,
पाइमी जन्मिएको, अहिले यहीँ भन्नु पर्यो,
अहिले यतै हुनुहुन्छ। के गर्नुहुन्थ्यो त्यतिखेर पढ्ने लेख्ने अवसर पाइएन भन्नुभयो, के हुन्थ्यो काम? दुःख हुन्थ्यो, अहिले पनि दुःख छ भन्नुभयो?
कोदाली गर्ने, घाँस पाल्ने, भैँसी पाल्ने, बाख्रा पाल्ने, अझैसम्म पनि त्यही छ मलाई।
हजुर,
के भन्नु,
त्यो बेलाको तपाईँहरू र अहिलेको छोरी नातिनीहरूको बेला चाहिँ फरक छ होइन?
काम गर्दैन, सोचेर बस्छ, महिना हो काम गर्ने।
हजुर, त्यो बेलामा धेरै काम गरिन्थ्यो, अहिले चाहिँ अहिलेका मान्छेहरू चाहिँ आराम है, आराम धेरै, काम कम, यसमा चाहिँ तपाईँ खुसी हुनुहुन्न?
खुसी छैन,
काम गर्दै हुन्थ्यो जस्तो लाग्छ, सबै सक्रिय भए हुन्थ्यो जस्तो लाग्छ।
हो, के अरे, गर्दैन, कता कति कोही कोहीले गर्छ, कोही सुत्यो सुत्यो।
हजुर दिदी, आमाहरूको चाहिँ धेरै गुनासो छ अहिलेको पुस्तासँग?
एकदमै हो, आमाले धेरै दुःख गरेर, दुःखमै आमाले धेरै दुःख गरेर हामी धेरै छोराछोरी पनि होइन, मेरो दुईजना दिदी अनि भाइहरू दाई सबैलाई हुर्काउँदाखेरि दुःखै भयो। बाबा एकदमै सोझो भएको कारण पनि आमालाई धेरै दुःख भयो, एकदमै महसुस गर्छु मैले। आमाले धेरै दुःख गरेर पनि पढाउनु भयो, हुर्काउनु भयो, अहिले त्यति सानोमा जस्तो दुःख त छैन होइन, सबैजना अब त दाई भाइहरू पनि कमाउने हुनुभयो, तर सानो छँदाको अवस्थामा चाहिँ एकदमै गाह्रो भयो। आमाले यति धेरै दुःख गरेर होइन, कुटोको दालो गरेर, हरेक छोरा मान्छेले गर्नुपर्ने कामहरू लेडिज भएर पनि आफूले गरेर बार बार नै समेत गर्नुहुन्थ्यो क्या आमाले चाहिँ होइन, कोदालीहरू खन्ने, बन्चरहरू खेलाउने, त्यस्तो गरेर हुर्काउनु भयो। आमाको चाहिँ एकदमै हो, छोरा मान्छेले पनि गर्दैन क्या त्यति काम चाहिँ, आमाले चाहिँ त्यति काम गर्ने, आत्मविश्वास पनि छ, आत्मबल पनि छ। आमा त्यस्तो छोरी मान्छे जस्तो सानो सानो दुःखहरूमा रुने पनि गर्नुहुन्न, अलि ठुलै पीडा पऱ्यो भने मात्रै रुनुहुन्छ, नत्र रोको पनि मैले मेरो दुदुबाजी बित्दा मात्र देखेको थिएँ आमाको आँखामा आँसु, अनि त्यसपछि मेरो विवाह हुँदाखेरि देखि, नत्र त्यति कमजोर छैन आमाको मन, एकदमै साहसी। पहिल्यैदेखि मामाहरूले पनि भन्नुहुन्थ्यो कि अब मकै छर्दाखेरि अगाडि जोत्ने हलीले ढिलो जोत्यो भनेर आफै जोत दिने रे के त्यस्तो आत्मविश्वास चाहिँ एकदमै बलियो छ छोरा मान्छेको भन्दा पनि साहसी। एकदमै गर्व गर्छु म आमाप्रति, आमाको आत्मविश्वास, आमाको ऊ देख्दाखेरि म पनि प्रेरित छु। कमजोर छैनौँ हामी नारी चाहिँ छोरा मान्छे भन्दा पनि,
सशक्त सशक्त
छौँ, काम गर्न सक्छौँ, नारी पनि कम छैन भन्ने उदाहरण चाहिँ मेरो आमा हो। अरू गाउँमा पनि भन्नुहुन्छ सबैजनाले यस्तो चाहिँ लेडिज कमै हुन्छ भनेर, म एकदमै आमाप्रति एकदमै गर्व गर्छु। कामहरू पनि गर्दाखेरि आफ्नो ज्यानको माया गरेर गर्ने होइन, काम चाहिँ एकदमै मनदेखि गर्नुपर्छ भन्ने, एकदमै सानैदेखि आमाप्रति म आमाबाट नै प्रेरित छु हरेक कामहरूमा।
हजुर आमा एकदमै आत्मविश्वासी, बलियो मनको, ढुक्क मनको, अनि सबै काम गर्ने खालको हुनुहुँदो रहेछ होइन। दुःख गरेर छोराछोरीलाई हुर्काउनु भयो, पढाउनु भयो, आफूलाई दुःख भए पनि छोराछोरीलाई चाहिँ सुख होला भन्ने ठान्नु भयो होइन,
नपढ्ने पढेन।
हजुर,
कोही बेसरी पढे, कोही यही दुई नै पढेन।
हजुर, बुवा आमाको मात्रै प्रयत्न भएर भएन, आफै पनि अगाडि चाहिँ सर्नु पर्दो रहेछ।
कमाएर ल्यायो, स्कुल जाओ भन्यो, अनि बनतिर जाने, स्कुलै नपढ्ने, अनि क्यारेर
हजुर
पढ्छ त नि त्यस्तो।
हजुर हजुर, अरू भाइहरू चाहिँ पढेन होइन, दाइहरू भाइहरू, मैले चाहिँ अब तिनजना भाइहरूलाई आफूसँगै स्कुल लिएर गएर बिहानमा सबै घरको कामहरू सकेर बल्ल मात्र स्कुल जान्थेँ, तब पनि म फेरि कहिले पनि पास मात्रै भएन स्कुल लेभलमा हुँदाखेरि, सेकेन्ड थर्ड फर्स्ट भइरहेको थिएँ म चाहिँ। स्कुलबाट पाउने छात्रवृत्तिहरू पनि पाउँथेँ मैले, गाह्रो त थियो, आमाको दुःखलाई नै सम्झेर मैले एकदमै मनदेखि पढ्ने गर्थेँ। राति 11-12 बजीसम्म मैले पढ्थेँ कि, दिउँसोको समय नपाए पनि बिहानमा पनि काम गर्नुपर्थ्यो, त्यसैले आमाको दुःख सम्झेर कारण नै मैले घरमा चाहिँ सबैभन्दा बढी मैले नै पढेँ. दिदीहरू दाइहरू भाइहरू कसैले पनि पढ्नु भएन. मैले चाहिँ आमाको दुःख सम्झेर आमालाई जस्तो दुःख गर्नुपर्छ भनेर नै मनमा लिएर पढेँ. एकदमै खुसी छु अहिले यो स्थानमा छु. आमा अनि टिचरहरूको प्रेरणाबाटै छु. टिचरहरूले नै एकदमै मलाई प्रेरणा दिनुहुन्थ्यो. एकदमै तिमी गाउन सक्छौ, तिमी नाच्न सक्छौ. म तिन क्लासबाटै गाउने गर्थेँ. माइकसम्म आएर गाएको म तिन क्लासबाटै हो.
हजुर.
तिन क्लासमा हुँदाखेरि म पञ्चमुनि महाविमा प्रतियोगितामा गएको थिएँ. त्यसपछि म पाँच क्लासमा हुँदाखेरि जनकल्याण महाविमा वक्तित्व कलामा पनि म फर्स्ट भएको थिएँ. पाँच क्लासमा पढ्दाखेरि सानैबाट मगर भए पनि स्पष्ट बोल्छौ भन्नुहुन्थ्यो सरहरू. अनि कस्तो भाग्यमानी तिमीलाई ऊ जन्म दिने बाबा भन्ने गर्नुहुन्थ्यो कि टिचरहरूले पनि. बोल्न पनि ट्यालेन्ट, अनि पढ्न पनि ट्यालेन्ट, गाउन पनि ट्यालेन्ट. त्यतिखेर वक्तित्व कलामा फर्स्ट, अनि ती उमा दोहोरी गीतमा चाहिँ म सेकेन्ड, अनि यो हिज्जे प्रतियोगितामा पनि थर्ड भएको थिएँ. म तिनटै प्रतियोगितामा सहभागी थिएँ र तिनटामै एउटा एउटा प्राइज ल्याउन सफल भएकी
थिएँ.
अनि त्यसपछि म सेभेन क्लास हुँदाखेरि हिमजुली एफएममा 35 टिममा म सेलेक्ट हुन सफल भएकी थिएँ. त्यसबाट पनि मलाई एकदमै म अब 3000 दर्शकको सामु पनि अगाडि पनि म गाउन सक्छु, मैले मेरो प्रस्तुति प्रस्तुत गर्न सक्छु भन्ने आँट चाहिँ त्यहाँबाट आएको थियो. सबैभन्दा मैले एकदमै सम्झिनु पर्ने, मलाई एकदमै प्रेरणा दिने चाहिँ म्याथ टिचर हुनुहुन्थ्यो. कृष्णकला गैरे म्याथ पढाउनुहुन्थ्यो. उहाँले एकदमै भन्नुहुन्थ्यो, उहाँ चाहिँ तिमी एकदमै अरूभन्दा फरक विद्यार्थी हौ, तिमीले चाहिँ एकदम राम्रो पढ्न सक्छौ, राम्रो गाउन सक्छौ, तिम्रो भविष्य चाहिँ उज्जवल छ भन्ने भन्नुहुन्थ्यो. उहाँलाई चाहिँ एकदमै म सधैँ सम्झिने गर्छु. गुरु पूर्णिमाको दिनमा पनि सबै गुरुहरूलाई पनि सम्झिन्छु, तर सबैभन्दा उच्च स्थानमा चाहिँ मैले कृष्णकला गैरे म्यामलाई मेरो प्रेरणाको स्रोत मान्छु.
भन्ने गरिन्छ अगाडि बढ्नको लागि होइन सफल हुनको लागि चाहिँ एकदमै राम्रो वातावरण चाहिन्छ, शिक्षित परिवार चाहिन्छ भन्ने एउटा ऊ हुन्छ. तर त्यो मात्रै सबै कुरा होइन, सबैभन्दा ठुलो कुरा चाहिँ आफ्नो इच्छा शक्ति हो, आफू पनि लगनशील हुनुपर्छ भन्ने एउटा उदाहरण चाहिँ तपाईँ हुनुहुन्छ होइन.
मेरो परिवारमा अब कोही पनि हुनुहुन्न धेरै पढेको, त्यस्तै गरी राजनीति क्षेत्रमा पनि लागेको कोही पनि हुनुहुन्न, र गाउने पनि कोही पनि हुनुहुन्न. यत्तिकै रमाइलोहरूमा रमाइलो गर्ने त गरिहाल्नुहुन्छ, तर पनि यो क्षेत्रमा साङ्गीतिक क्षेत्रमा लागेको कोही पनि हुनुहुन्न. कोही पनि नहुँदा पनि कसरी गाउने भयो, अब यो दुलेगौँडामै जन्मिएर पनि कसरी दोहोरी गाउन जाने भन्ने हुन्छ नि त. मैले चाहिँ सानैदेखि अब शब्दहरू स्कुलमा पनि मैले शब्द रचना गर्ने गर्थेँ हरेक प्रोग्रामहरूमा. त्यसैले पनि अलिअलि लेख्दा लेख्दा अनि अहिलेको उपमेयर सविता रसाली म्याम, उहाँले पनि मलाई गीतहरू यसरी लेख्नुपर्छ, यसरी गाउनुपर्छ, यसरी नाच्नुपर्छ भनेर सिकाउनुहुन्थ्यो. उहाँले पनि अहिले चाहिँ यत्रो कलाकार भयो भन्नुहुन्छ उहाँले. अनि उपमेयरमा लड्दा पनि मैले पढाएको स्टुडेन्ट मसँगै उपमेयरमा लड्ने भयो
भयो होइन
भनेर भन्नुहुन्थ्यो. एकदमै टिचरहरू पनि गर्व गर्नुहुन्छ ममा. मेरो परिवारमा गाउने अनि राजनीति क्षेत्रमा नलागे पनि म चाहिँ हरेक क्षेत्रमा रुचि राख्ने भएको कारण नै होला अलिक सक्रिय नै छु.
तपाईँको राजनीतिक अनुभवबारे अलिकति पछि हामी कुरा गरौँ होइन. एउटा गीत हामी सुनौ न तपाईँको.
हुन्छ. पोहोरको साल तिरिरी बज्यो मुरली धुन, कृष्ण सुवेदी आदरणीय दाजुको लय शब्द मेरो र उहाँकै आवाजमा. राम्रो पनि भएको थियो, धेरैले मन पराइदिनु भएको थियो. अहिले चाहिँ अलि व्यस्त भएको कारण मैले तिस गीत बजारमा ल्याइनँ. सबैजना सोध्दै हुनुहुन्छ किन बजारमा नल्याएको भनेर. अलि व्यस्त भएको कारण नै मैले तिस गीत ल्याइनँ.
हजुर.
पोहोरकै तिस गीत तिरिरी बज्यो मुरली धुन एक टुक्का गाउँछु.
तिरिरी बज्यो मुरली धुन, कहाँ बज्यो थाहा छैन मलाई, कहाँ बज्यो थाहा छैन, कहाँ बज्यो थाहा छैन मलाई, कहाँ बज्यो थाहा छैन. मायालुसँग भेट भयो आज, छोड्नै मन ला छैन मलाई, छोड्नै मन ला छैन, छोड्नै मन ला छैन मलाई, छोड्नै मन ला छै हा, छोड्नै मन ला छैन मलाई, छोड्नै मन ला छैन.
धेरै धेरै धन्यवाद यति सुरिलो स्वरमा होइन आफ्नो गीत चाहिँ सुनाइदिनु भयो आमा. अहिलेको गीतहरू चाहिँ यस्तो हुने गर्छ होइन, अहिले अलि पहिलाको जस्तो दुःख छैन, त्यही भएर दुःख वेदनाको गीतहरू अहिले पनि छ, दुःख वेदनाहरू त छ, तर त्योभन्दा धेरै अवसरहरू, त्योभन्दा धेरै परिवर्तन पहिलाको भन्दा अहिले भएको छ, त्यही भएर गीत सङ्गीतमा पनि केही परिवर्तनहरू चाहिँ आएको छ. तपाईँको पालामा कस्तो थियो, त्यसका गीतहरू चाहिँ कस्ता हुन्थे, अलिकति हामीलाई सकेसम्म गीत नै नभए पनि त्यो बेलामा कस्ता कस्ता गीतहरू गाउँथे, त्यो बेलाको तिज कस्तो हुन्थ्यो, त्यो बेला सम्झिदिनुहोस् न तपाईँ जवान हुँदाको समय.
गीत नै गीत गाउनै जान्दैन म त.
कस्तो कस्तो गीत गाउँथ्यो अरूले चाहिँ?
साथीहरूसँग बसेर गीत गाउँथ्यो, न त आफू टुक्का निकालेर गीत गाउनै जान्दैन.
हजुर, साथीहरूसँग मिलेर गीत गाउनुहुन्थ्यो है?
मिलेर त गीत गाउँथे.
त्यो बेलामा कसरी मनाइन्थ्यो आमा तिज? त्यो बेलाको तिज र अहिलेको तिजमा कति फरक छ?
जन्माष्टमी खुवाउँथ्यो, अनि फेरि हामीलाई तिजा खुवाउँथे, कस्तो गरेर छैन,
बल्ल बल्ल भेट हुन्थ्यो होइन, अहिले त सधैँ भेट भइरहन्छ. अब मान्छे भेट नभए पनि फोन मार्फत होइन, इन्टरनेट मार्फत भेट भइरहन्छ, त्यही भएर होला होइन. त्यो बेलाको दिनहरू सम्झिँदा चाहिँ अलिक फरक लाग्छ होला है आमालाई? लाग्छ, याद चाहिँ आउँछ त्यो बेलाको?
आउँछ नि.
हजुर,
त्यस्तो पहिला पहिला तरुण तन्धेरीको कस्तो कस्तो हुन्थ्यो, अचेल त के हो खुटपुत्या दिने हामीलाई, उनीहरूलाई हामीले टोपी दिने, कछ्यार दिने, हामीलाई चोलो दिने, लुङ्गी दिने गरेर मान्थ्यौँ हामी तिजा.
हजुर,
दुई तिन दिन चार पाँच दिन बसेर भेजा खान्थ्यौँ.
हजुर,
त्यस्तो
भेजा भनेको के हो?
त्यही दरकार रमाइलो गर्ने.
त्यो बेलाको राम्रो लाग्छ कि अहिलेको? नि
उस्तै होला नि, आफ्नो आफ्नो रमाइलो,
आफ्नो रमाइलो, आफ्नो समय अनुसार होइन, जमाना अनुसार.
जमाना नि नक्कली नक्कली जमाना छ.
हजुर,
नक्कल पार्ने अनि सुन्ने खाने त्यही हो.
आमालाई चाहिँ धेरै गुनासो चाहिँ अहिलेको मान्छेहरूले पनि, अहिलेका छोरा बुहारी छोरी ज्वाइँ होइन, जो जो हुनुहुन्छ अहिले पुस्ता, सबैले चाहिँ अलिकति काममा ध्यान दिए हुन्थ्यो भन्ने चाहिँ छ.
जसरी गर्दा
दिदी आमाहरूको पालाको तिजको अलिकति पनि हामीले सुन्यौँ होइन,
धेरै फरक छ पहिलेको तिज र अहिलेको तिज. मलाई सानो हुँदाखेरि मामाको घर जाँदाखेरि बजार हेरेको पनि याद छ. आजभन्दा 14-15 वर्ष अगाडिको तिज र अहिलेको तिज त फरक छ भने आमाको तिज त झन् फरक हुने नै भयो होइन. त्यतिखेरको समयमा पनि मामाको घर जाँदाखेरि त्यो भानुमती मा चाहिँ बजार लाग्थ्यो, त्यतिखेर पनि अब चौताराको वरिपरि ग्रुप ग्रुप बसेर मान्छेहरू अनि गाउँकै विषयवस्तुहरू, समसामयिक विषयवस्तुहरूलाई समेटेर दुःखका होइन रुँदै, अनि त्यो गाएको टिमहरूले गाएको सुनेर फेरि अरू सुन्ने पनि रोएको देखिन्थ्यो. अहिले चाहिँ त्यस्तो छैन, अब त्यस्तो रुने गीत त हुँदै हुँदैन होइन, छँदै छैन. जुन पनि गीतहरू नाच्ने खालको रमाउने खालको हुन्छ, हुन त पहिलेको तुलनामा अहिले त्यति दुःख पनि नभएर होला, दुःखका गीतहरू पनि आउँदैनन्. पहिला चाहिँ धेरै दुःख भोगेका हुन्थे होइन, त्यही भएर पनि दुःखका वेदनाहरू तिजमा पोख्ने गरिन्थ्यो, रोको पनि देखियो होइन. रुन त सबैजना रोको देखेर अरू पनि रुने होला होइन, त्यही भएर रोको देखिन्थ्यो, झोरा भन्थ्यो कि उता मामाको घरतिर चाहिँ हामी तिज गीत प्रतियोगिता भनेर भन्छौँ अहिले. त्यति बेलाको समय चाहिँ झोरा भन्ने अर्कै हुन्थ्यो, भाकाहरू पनि अर्कै हुन्थ्यो होइन. त्यताकोहरू चाहिँ मैले मामाको घर जाँदा चाहिँ आमाले गाउने झोराहरू चाहिँ सुनेको छु.
अलिकति स्मरण गरेर भन्न सक्नुहुन्छ हामीलाई, गाएर सुनाउन थोरै?
कसरी गाइन्थ्यो भन्दा अलिकति मात्र याद छ मलाई.
हजुर,
मन्दिर वरी पोरी ढल्किने मजुरा, जुवा खेल्ने जुवाडेको गीत हजुरा, यसरी गाइन्थ्यो. मैले चाहिँ अलिकति मैले त्यो लय चाहिँ हजुर यसरी गाइन्थ्यो होइन, मलाई चाहिँ याद छ त्यति, त्यसरी त्यो लयमा गाइन्थ्यो,
त्यो लयमा गाइन्थ्यो. अनि के छन् समाजका समस्याहरू, त्यो चाहिँ आउँथे, भेटी गीतहरू चाहिँ प्रस्तुत हुन्थे.
हजुर, सबै आफ्नो व्यथाहरू पोख्ने गर्थे होइन, अब बुहारीले सासूको होइन, अब घरमा दुःख पाएका, त्यस्तै गरी छोरीले आफ्ना जीवनका दुःखहरू पोख्ने गरिन्थ्यो. अहिले चाहिँ अब इङ्ग्लिस गीतहरू धेरै जस्तो चाहिँ अब रत्तोली जस्तै जस्तै होइन जस्तै टाइपको र प्रतियोगिताहरूमा पनि अब त्यस्तै भाकाहरूमा लयहरूमा अनि समसामयिक विषयलाई समेटेर गाइन्छ।
पक्कै पनि यो एक हिसाबले चाहिँ राम्रो पनि हो किनकि पहिला जस्तो खालको समस्या थियो त्यो समस्या उठान गर्दा गर्दै ती समस्याहरू पनि निराकरण हुँदै गए। त्यसमा पक्कै पनि तिजको तिजका गीतहरूको भूमिका पनि छ। महिलाहरूको स्वतन्त्रताको प्रतीकका रूपमा पनि तिजको दिनलाई चाहिँ हेर्ने गरिन्थ्यो पहिला। हुन त अहिले त अरू बेलामा पनि महिलाहरू त्यति धेरै बन्धनमा हुनुहुन्न जति पहिले हुनुहुन्थ्यो। अहिले पनि पूर्ण स्वतन्त्रता त महिलाहरूलाई पक्कै छैन होइन, हामीले कस्तो अनुभव गरिरहेछौँ?
होइन, छैन भन्दा पनि अब म स्वतन्त्र छैन भनेर घरमै बसिराख्यो भने त कसैले दिन आउने त होइन। आफू नै आत्मादेखि नै तत्पर हुनुपर्छ म अगाडि बढ्छु भनेर। थोरै बाधा व्यवधानहरू सुरुवातका दिनहरूमा नआउने होइनन्, हरेकको फ्यामिलीमा हरेकको जीवनमा आउने गर्छन्। तर पनि ती बाधा व्यवधानहरूलाई चिचोल्दै अगाडि बढ्नुपर्ने हुन्छ र स्वतन्त्रता भनेको अरूले दिने होइन, आफै लिनुपर्छ।
हजुर,
मलाई चाहिँ त्यस्तो लाग्छ।
पक्कै पनि यसको उदाहरण पनि तपाईँ हुनुहुन्छ। बाल्यकालबाट तपाईँले आफ्नो बाल्यकालको सम्बन्धमा पनि केही सुनाउनु भयो होइन, आफ्नो विद्यालय जीवनको विषयमा पनि सुनाउनु भयो। त्योबाट पनि हामीले सिक्नुपर्ने कुराहरू चाहिँ धेरै देखेँ मैले।
मैले पनि सुखले यहाँसम्म आएको होइन, सानो छँदा पनि दुःखै गरेँ होइन, अनि त्यसपछि अब विवाह भइसकेपछि पनि मैले धेरै दुःख गरेँ। दुःख भन्दा पनि अब कामको दुःख होइन कि अब हरेक उमा हिँड्दाखेरि पनि गाउन हिँड्दाखेरि पनि त्यो सपोर्ट थिएन मलाई,
पारिवारिक रूपमै
सपोर्ट थिएन। अनि तर पनि सपोर्ट नहुँदा नहुँदै पनि मैले चाहिँ मेरो मनको इच्छा हो, रहर हो र मेरो उद्देश्य पनि हो, साङ्गीतिक क्षेत्रमा धेरै गर्न नसके पनि थोरै मात्र भए पनि केही गर्छु भन्ने सानैदेखिको लक्ष्य पनि थियो। त्यसैले फर्स्ट गीत रेकर्ड गरेँ मैले, त्यतिखेर पनि खासै उ थिएन र पछि पछि सबैजनाले भन्नुहुन्थ्यो मेरो फर्स्ट गीत सुनिसकेपछि फर्स्ट गीत गाए जस्तो हुनुहुन्न हजुर, चाहिँ अलिक प्रोफेसनल सिङ्गर जस्तै लाग्छ, आवाज चाहिँ त्यस्तो छ भन्ने गर्नुभयो। त्यसबाट पनि अलिकति फेरि कन्टिन्यू गर्नुपर्छ मैले भन्ने लाग्यो होइन। त्यो क्षेत्रमा पनि भयो, अरू पनि अब म इन्सुरेन्स पनि गराउँछु, एलआइसी लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालमा। मलाई सुरुवातका दिनहरूमा पनि खासै गाह्रो चाहिँ भएन एलआइसीमा मेम्बरहरू बनाउन चाहिँ। सबैजना साथीहरू चाहिँ भन्ने गर्नुहुन्छ सुरुमा चाहिँ गाह्रो हुन्छ भनेर, तर मलाई सुरुमा त मैले ठुलो ठुलो गराएन होइन, सानो सानोबाटै सुरु गरेँ। तर मलाई साथीहरू हुनुहुन्छ सानो गराउन पनि मान्छेहरूलाई धेरै रिक्वेस्ट गर्नुपर्छ भन्नुहुन्छ नि, तर मलाई चाहिँ त्यति गाह्रो भएन, मलाई मैले त्यति गाह्रो महसुस गरिनँ। किन भन्दा म यहीँ जन्मेको भएर पनि होला, यहीँ हुर्केँ, यहीँ जन्मेँ र विवाह भएपछि पनि म गाउँ बसिनँ, यतै बसेँ, त्यही भएर पनि सबैजनाले मलाई विश्वास गर्नुहुन्छ।
कुराहरू कसरी राख्ने उहाँहरूलाई बुझाउन सक्यो भने उहाँहरू चाहिँ कन्भिन्स हुनुहुन्छ।
त्यसैले मलाई सबैले विश्वास गर्ने भएको कारण नै मलाई काम गर्न चाहिँ गाह्रो भएन र मैले गाह्रो महसुस गरिनँ। मैले हरेक इन्सुरेन्सको ट्रेनिङहरूमा पनि मैले मेरो अनुभव सुनाउने गर्छु। मैले एकजना मान्छेको दुईटा इन्सुरेन्स पनि गराएको छु कि, त्यसबाट पनि मैले कति सम्झाउन सक्छु भन्ने कुराको चाहिँ पुष्टि हुन्छ। सबै साथीहरू मबाट पनि के यस्तो पनि हुन्छ र भन्ने गर्नुहुन्छ कि।
हजुर, पक्कै पनि। तपाईँ अघि हामीले अलिकति कुरा गऱ्यौँ, तपाईँले भन्नुभएको थियो मलाई सिकाउने गुरुसँगै म चाहिँ उपमेयरमा प्रतिस्पर्धी भएर पनि आएँ भन्नुभयो होइन। राजनीतिक क्षेत्रमा पनि तपाईँलाई चाहिँ हामी सुन्ने गर्छौँ, देख्ने गर्छौँ। यो प्रेरणा चाहिँ कहाँबाट प्राप्त गर्नुभयो? राजनीतिमा पनि हामी चाहिँ आउनुपर्छ है भन्ने चाहिँ
यस्तो सानो छँदाखेरि चाहिँ म राजनीति गर्नुपर्छ जस्तो फिल हुन्थेन मलाई होइन। जबसम्म कि म स्थानीय चुनावमा उपमेयरमा नलड्दासम्म पनि मलाई राजनीति गर्नुपर्छ भन्ने लागि थिएन कि। त्यसपछि एकैचोटि म स्थानीय चुनावमा उपमेयरमा उठिसकेपछि चाहिँ के फिल भयो भन्दा राजनीति पनि बुझ्न जरुरी रहेछ, इतिहास पनि जान्न जरुरी रहेछ। अहिलेदेखि नै राजनीति क्षेत्रमा प्रवेश गरियो भने भोलि मेरो उमेर बित्दै जाँदाखेरि थोरै केही गर्न सक्छु जस्तो लाग्छ। त्यसपछि चाहिँ मैले अध्ययन पनि गर्छु, राजनीति अलिकति चासोको विषय पनि रह्यो।
हजुर,
त्योभन्दा अगाडि चाहिँ राजनीति गर्छु जस्तो लाग्थेन मलाई।
हजुर, एउटा राजनैतिक उम्मेदवारको रूपमा निर्वाचनमा चाहिँ सहभागी हुनुभयो, भले पराजित हुनुभयो होइन,
त्यसपछि प्रदेश चुनावमा पनि अब उम्मेदवार उठ्यो
हजुर,
र अहिले पनि अब
कस्तो अनुभव भयो त्यतिखेर चाहिँ?
यस्तो हो, धेरैले अब चिन्नु पनि हुन्छ गीत गाउने भएर पनि, अब जुन क्षेत्रमा पनि मैले चाहिँ निरुत्साहित चाहिँ फेला पारिनँ, जुन मैले यो राजनीति क्षेत्रमा पनि उठ्दाखेरि चुनावमा उठ्दाखेरि पनि भन्ने गर्नुहुन्थ्यो मलाई नदेख्ने ठाउँमा पनि मालती राणालाई लिएर आउनु, उहाँलाई देख्न चाहन्छौँ, सधैँ हामी छोरा मान्छेहरूलाई दिन्थ्यौँ भोट, अहिले चाहिँ महिलालाई दिन पाइयो, फेरि पनि यस्तो जनजातिको हिसाबले पनि मगरलाई दिन पाइयो, त्यो हिसाबले पनि एकदमै खुसी लाग्छ। सबैजनाले गीत गाउने भएर पनि होला होइन, सबैले चिन्नुहुन्छ र विश्वास गर्नुहुन्छ, खुसी लाग्छ। हरेक क्षेत्रमा त्यस्तो कि मैले ए यो किन गरेछु भन्ने चाहिँ छैन, सबैजनाले राम्रै मान्नुहुन्छ,
खुसी हुनुहुन्छ आफ्नो जीवनप्रति?
एकदमै खुसी छु, म चाहिँ सानैदेखि एकदमै खुसी हुने मान्छे हो, सानो सानो कुराहरूमा पनि म खुसी हुने मान्छे हो, कहिले पनि दुःखी भएन, म सधैँ खुसी राख्थेँ, म एक्लै पनि हाँस्ने मान्छे हो, किन भन्दा अब हरेक प्रोग्रामहरूमा गइन्थ्यो अनि त्यसमा गाएको गीतहरू स्मरण गर्दै म एक्लै बाटोमा हिँड्दा पनि हाँस्थेँ कि, त्यही भएर मेरो प्रिन्सिपल जनकल्याण माभिमा प्रिन्सिपल हुनुहुन्थ्यो नवराज सर, उहाँले पनि भन्नुहुन्थ्यो मालतीलाई हेर खुसी हुनको लागि चाहिँ मालतीलाई हेर, दुःख कसलाई हुँदैन र पीडा कसलाई हुँदैन र तर पनि हाँस्न जान्नुपर्छ, हाँस्न जानेको चाहिँ मालती हो, यस्तो मान्छे चाहिँ लकी हुन्छ भन्ने गर्नुहुन्थ्यो कि?
हजुर, पक्कै पनि, त्यही भएर नै सबै ठाउँहरूमा चाहिँ म गर्न सक्छु भन्ने भावना तपाईँमा छ, त्यसैले पनि सबै ठाउँमा चाहिँ सफल हुँदै गइरहनु भएको छ, आगामी जीवनहरू अझ सफल हुन् हाम्रो शुभकामना पनि छ होइन। तपाईँले अब तिज पर्व हामी नेपाली महिलाहरूको चाहिँ महान पर्व भनेर पनि भन्ने गर्छौँ, तिजको अवसरमा हाम्रा आमा दिदी बहिनी जति पनि रेडियो सुन्ने श्रोताहरू हुनुहुन्छ, विशेष गरी महिला श्रोता, उहाँहरूलाई तपाईँले दिने सुझाव, आफ्नो जीवनमा खुसी हुनको लागि तपाईँले भन्नुभयो खुसी हुनुपर्छ, खुसी हुनको लागि अझै अगाडि चाहिँ हामी बढ्नको लागि चाहिँ तपाईँले दिने सुझावहरू के हुन् अलिकति भनिदिनुहोस् न?
सुझाव भन्दा पनि अब विगतका तिजहरूमा जस्तो विकृति चाहिँ अहिलेको तिजमा खासै देखिँदैन, अलिकति तडक भडक नै हुन्थे पहिलेका तिजहरू, केही वर्ष अगाडि एक दुई वर्ष चाहिँ अलिकति विकृति नै ल्यायो, अलि महँगो महँगो दर खाने, महँगो कपडा लगाउने, महँगा गहनाहरू लगाउने, त्यस्तो एकदमै विकृति आएको थियो, त्यो चाहिँ अहिलेको तिजमा खासै देखिँदैन। सुझाव त मैले दिनु पर्दैन, सबैजना दिदी बहिनीहरू पहिलेको जस्तो हुनुहुन्न, अहिले चाहिँ बुझ्ने भइसक्नु भएको छ, धेरै बुझ्ने भइसके पनि अझै पनि धेरै त अब घरबाट स्वतन्त्र रूपले पुरुष सरह नै चाहिँ हिँडेको चाहिँ देखिँदैन, सबैमा आत्मबल चाहिँ एकदमै बलियो हुनुपर्छ, हरेक क्षेत्रमा आत्मबल बलियो गराएर आत्मविश्वासका साथ अगाडि बढ्नु होला। आउँदै गरेको हरितालिका तिजको अवसरमा सम्पूर्ण दिदीबहिनीहरूलाई शुभकामना दिन चाहन्छु।
आमा कार्यक्रममा सहभागी हुनुभयो, थोरै भयो नि हामीले कुराकानी गऱ्यौँ होइन, कस्तो लाग्यो?
राम्रै भयो,
रेडियोमा पहिलो पटक बोल्नु भएको होला,
फेरि सिकेर फेरि आउँला।
हुन्छ, तपाईँलाई पनि तिजको धेरै शुभकामना छ है आमा।
धन्यवाद।
हजुर, कार्यक्रमको अन्तिममा छौँ, अब यति राम्रो कलाकार आउँदा हुँदै होइन कार्यक्रमलाई त्यत्तिकै हामी चाहिँ सक्न चाहनु, एउटा गीत फेरि तपाईँले सुनाइदिनु न तिजकै।
हुन्छ, मैले चाहिँ फर्स्ट गीत मेरो एकदमै आत्मीय साथी भन्नुपर्छ शङ्कर पन्त, र मेरो आवाजमा रातो साडी छड्के पारेर बजारमा ल्याएका थियौँ 2072, मेरो साङ्गीतिक क्षेत्रको सुरुवात नै त्यही गीतबाट गरेकी थिएँ मैले। खैरेनी माजोर मादल घनको नाच्नै पर्छ आज त एक फनको, रातो सारी छड्के पारेर आँखैमा गाजल बजाइदेऊ मादल, नाचे म त छम छम आघनीमा फनको मारेर, ज्वरो मादल घनको नाच्नै पर्छ आज त एक फनको, रातो सारी छड्के पारेर आँखैमा गाजल बजाइदेऊ मादल, नाचे म त छम छम आघनीमा फनको मारेर, नाचे म त छम छम आघनीमा फनको मारेर।
हस्त, धन्यवाद। कार्यक्रम आमाका कथा छोरीका सपनामा आज हामीले कलाकार मालती राणा जो सामाजिक क्षेत्रमा पनि राजनीतिक क्षेत्रमा पनि क्रियाशील हुनुहुन्छ, कलाकारिता उहाँको मुख्य पेसा हो, त्यसै गरी उहाँकी आमा भीमाया थापा हुनुहुन्थ्यो, आमा जो चाहिँ शुक्ला गण्डकी तीन निवासी हुनुहुन्छ, उहाँहरूसँग कुराकानी गऱ्यौँ। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? केही सल्लाह सुझाव अनि प्रतिक्रिया छन् भने फोन गर्नुहोला। 0564143478 हाम्रो टेलिफोन नम्बर हो, यहाँ फोन गरेर तपाईँ आफ्ना सल्लाह सुझाव अनि प्रतिक्रिया हामीलाई दिन सक्नुहुन्छ। आउँदै गरेको हरितालिका तीज, हामी सबै नेपालीहरूको महान पर्व तीज पर्वलाई एउटा स्वतन्त्रताको उत्सवका रूपमा, एउटा खुसीको उत्सवका रूपमा सम्पूर्णले मिलेर मनाउन सकौँ। यो तीजको अवसरमा सम्पूर्ण महिला दिदीबहिनी साथै सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै कार्यक्रम आमाका कथा छोरीका सपनाको यो श्रृङ्खलाबाट म अस्मिता बिदा हुन्छु। हवस् त, नमस्कार।